أعوذ بالله من الشيطان اللين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين. اللهم كل وليك الحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة وليجا وحافظا وقائدا وناصرا ودليلا وعينا حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا. بسم الله الرحمن الرحيم. وبه نستعين وهو خير ناصر ومعين. کافی عرصے سے ضرورت محسوس کر رہا تھا کہ افغانستان کے موضوع پر ایک ایسی گفتگو ہو جائے کہ جس سے ہم نہ صرف تھوڑا افغانستان کے ماضی سے آگاہ ہو سکیں، ماضی قریب اور بعید دونوں کے بارے میں تھوڑی گفتگو ہو جائے، اور اس کے بعد وہ افغانستان کے جب طالبان کی حکومت پہلی مرتبہ بنتی ہے حالات کیا تھے، اور ابھی 15 اگست جو ہمارے زمانے میں ایک بار پھر طالبان عروج پر آئی ہے، تو تمام موضوعات کو ڈسکس کیا جا سکے، اور وہی مجبوری کی جو کرونا جیسی منحوس ایک ایسی وبا کے جس نے ہم سے عوامی اجتماعات چھینے ہوئے، تو مجبوری ہے کہ سوشل میڈیا کے ذریعے سے ہی آپ سے مخاطب ہوا جا سکے. افغانستان کی تاریخ آپ جتنا پیچھے جاتے جائیں، یہ تاریخ جو ہے وہ بہت ہی تابناک تاریخ ہے، بہت ہی حوصلہ افزا تاریخ ہے. افغان وہ قوم ہے، پتہ ہے آپ کو، کہ 200 سال پہلے تک جب انگریزوں نے اس کو ایران سے جدا کیا، ورنہ یہ انگریزوں کے ساتھ رہی، اس نے بڑی بڑی بادشاہتیں دیکھی ہیں، بڑے بڑے ملک فتح کیے ہیں. اس کا رقبہ ایران کے ساتھ جب یہ شامل تھا تو بہت بڑا رقبہ ہوا کرتا تھا، اور بالآخر اس کو چھوٹا کرنے میں، اس کو محدود کرنے میں، اس کی طاقت ختم کرنے میں 200 سال پہلے برطانیہ نے، جب وہ اپنے آپ کو اس دنیا کا اکیلا مالک سمجھتا تھا، جب وہ برصغیر پر مسلط ہوا، جب وہ عرب دنیا کے بہت سارے ممالک پر مسلط ہوا، اسی وقت ایران سے جدا کیا افغانستان کو، اور یہ سیاست کہ چھوٹا چھوٹا جغرافیہ رہ جائے ہر اسلامی ملک کا، اور اس کے بعد اس پر حکومت بنائی جائے، یہ وہ سیاست ہے جس کو برطانیہ 200 سال سے چل رہا ہے. اور اب تو اس نے اپنے شاگرد بہت زیادہ، جیسے امریکہ ہے، فرانس ہے، جرمنی ہے، اسرائیل ہے، بہت سارے شاگرد ایسے وجود میں لایا ہے کہ سب اسی پالیسی پر عمل کر رہے ہیں. اور جب میں انشاءاللہ اس گفتگو کے نتیجے پر آؤں گا، تو وہاں آپ کو محسوس ہوگا کہ ابھی تک برطانیہ ہی کی پالیسیز ہیں، برطانیہ ہی کا بویا ہوا، یا جو کچھ ہم کاٹ رہے ہیں، جو کچھ اس وقت ہمارے ساتھ ہو رہا ہے، یہ وہی سازشیں ہیں جو اس زمانے برطانیہ نے سوچی اور آج تک اس پر عمل ہو رہا ہے. جب افغانستان چھوٹا ہو گیا 200 سال پہلے، ایران سے جدا ہو گیا، تو پھر یہاں پر جو بادشاہتیں آئیں وہ بھی محدود ہوتی چلی گئیں، اور مسلسل ان بادشاہتوں کے آپس کے جھگڑے، ایک دوسرے خاندان کے سربراہوں کو مار مار کے انہوں نے کوشش کی، ایک دوسرے قتل عام کرتے رہے، کوشش کرتے رہے کہ افغانستان پہ کبھی کوئی بادشاہ، کبھی کوئی خاندان، کبھی کوئی شخصیت، اور یہ سلسلہ جو ہے وہ کھینچتا ہوا روس تک، یعنی جب رشیا ایک بڑی طاقت بنتا ہے اور کوشش کرتا ہے کہ وہ بھی اپنے پڑوس کے سارے ممالک نگل لے، اور تقریباً کامیاب بھی ہو جاتا ہے نگلنے میں، اور یہ سلسلہ پھر آہستہ آہستہ 1978 کے جہاں باقاعدہ روس یہ کوشش کرتا ہے کہ پورے افغانستان کو ہڑپ کر لے، پورے افغانستان کو اپنی کالونی بنا لے، اور افغانستان کے ذریعے سے گرم پانی تک اسی رسائی ہو. 79 میں باقاعدہ جنگ شروع ہو جاتی ہے، 1979، اور اس وقت پھر وہ مختلف سازشوں کے ذریعے سے کوشش کرتا ہے کہ اپنی کمیونسٹ حکومت اس جگہ پر، اس خطے پر. لیکن اہم بات یہ ہے کہ خمینی بت شکن جیسی عظیم شخصیت پہلے ہی رشیا کو یہ بات 79 انقلاب کے فوراً بعد سمجھا چکی تھی کہ اگر برطانیہ جیسی سپر پاور جب وہ تنہا پاور تھی اور کچھ نہیں بگاڑ سکی افغانیوں کا اور مسلط نہیں ہو سکی لاکھوں لوگوں کو قتل عام کرنے کے باوجود بھی تو روس بھی کبھی کامیاب نہیں ہوگا. یہ خمینی بلشکن پیغام 1979 میں ہی دے چکے تھے رشیا کو. لیکن بہرحال روس اپنی طاقت کی گھمنڈ میں داخل ہو گیا اور جو ایجنٹ اس نے چھوڑ رکھے تھے پہلے تھے افغانستان میں جو کمیونسٹ گورنمنٹ بنائی ہوئی تھیں, وہ سوچ رہا تھا کہ ان کے ذریعے سے آہستہ آہستہ اس پورے علاقے پر یعنی افغانستان پر قابض ہو جائے گا. لیکن پائے درپائے شکست ہوئی رشیا کو اور آپ نے دیکھا کہ بڑی ذلت کے ساتھ 89 میں یعنی 10-11 سال کوششوں کے باوجود بھی رشیا کامیاب نہیں ہوا افغانستان پہ قبضہ کرنے پہ, اور اس کو ذلت کے ساتھ یہ علاقہ چھوڑنا پڑا. لیکن جو درد مند یعنی درد دینے والی بات ہے, جو واقعاً ایک عجیب سا احساس, وہ یہ کہ افغانی قوم اس میں بہت پسی. افغانی قوم بیچاری جو ہے وہ یہ 11 سال 12 سال اور اس سے پہلے برطانیہ کا دور, تو انہوں نے بہت قربانیاں دیں, اور وہی جو سازش تھی کہ ان کو چھوٹے چھوٹے گروہوں میں تقسیم کر دیا جائے, مذہبی گروہوں میں تقسیم کیا گیا, پھر آہستہ آہستہ قوم پرستی کے نام پر ان کو تقسیم کیا گیا. اور یہ بھی جیسا کہ آپ کے علم میں ہے کہ یہاں پر پشتون جن کو پختون, یا ہمارے یہاں پختون لیکن پشتون کہا جاتا ہے, پٹھان کہا جاتا ہے, 38-39% یہ لوگ ہیں. یہاں 12%-11% ہزارہ ہیں. یہاں پر ازبک قوم بہت بڑے پیمانے پر ہے, تاجک قوم بڑے پیمانے پر ہے, ترکمن قوم بڑے پیمانے پر ہے, اور یہ تو معروف قومیں. چھوٹے 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 اگر آپ دیکھیں تو بہت ساری قومیتیں یہاں موجود ہیں کہ جو بادشاہت جب ان کی تھی تو زمانے میں لوگ یہاں شفٹ ہوئے تھے, منتقل ہوئے تھے. اور اسی طرح فرقے اور مذاہب بھی لا ماشاء اللہ وہاں پر موجود ہیں. سب نے مل کر یعنی رشیا نے وہی برطانیہ والی پالیسی اپناتے ہوئے سب کو آپس میں لڑوا دیا تھا, سبھی آپس میں لڑ رہے تھے, اور ایک ہی وقت آیا کہ رشیا کو یہاں سے نکلنا پڑا. بہن کہ ان کے آپس کے اختلافات بھی تھے, لیکن اس کے باوجود بھی روس کے ساتھ جو ان کی جنگ چل رہی تھی اور مجاہدین کے نام پر جو کچھ ہو رہا تھا, رشیا کو اپنی وجہ سے کہ وہ طاقتور ملک کمزور پڑ گیا تھا. 91-92 میں تو خود شیرازہ بکھر گیا, یعنی کمیونسٹ سسٹم ہی ختم ہو گیا, سوشلسٹ سسٹم ہی ختم ہو گیا یا کمزور ہو گیا, بہت ہی ناپید ہو گیا, یعنی کئی اصلاحات کے ذریعے سے اپنی اصل حالت اور شکل بھی کھو بیٹھا. تو اس وجہ سے ان کو بھی تھوڑا ریلیکس ملا, اور یہاں پر پھر ایک داخلی خانہ جنگی شروع ہو گئی کہ جو ان بڑی طاقتوں کا ایک تحفہ ہوتا ہے جاتے ہوئے, یہ ان ملکوں کو خصوصاً جو تیسری دنیا کے ممالک, ان کو دے کر جاتے ہیں کہ یہ بھرپور اختلافات کا شکار ہو جاتے ہیں مذہب کے نام پر, قومیت اور زبان کے نام پر, اور پھر علاقائی تقسیم شروع ہو جاتی ہے کہ یہ ہم قبضہ کر لیں, یہ علاقہ ہمارے حوالے ہو جائے. اس طرح کی ایک جنگ خانہ جنگی داخلی خانہ جنگی شروع ہو گئی افغانستان میں. افغانی افغانی ایک دوسرے کو مارنے لگے, اور پھر بہرحال ضرورت محسوس ہوئی کہ یہاں پر ضرورت کہیے یا عوام کا یہ ایک احساس تھا کہ اب کوئی بھی آ جائے, امنیت اگر لے کر آتا ہے, اقتصادی ترقی اگر بات کرتا ہے, تو پھر ہم جو ہے وہ سرنڈر کریں گے اور کہیں گے ٹھیک ہے بناؤ حکومت. اور پھر طالبان 96 میں یہاں پر حکومت بناتی ہے. 96 میں طالبان کہاں سے آ گئی, اچانک طالبان کہاں سے آ گئی, یہ افغانی کہاں تیار ہو رہے تھے؟ تو یہ بڑی گہری سازش ہے جس کو پڑھنے کی ضرورت ہے, اور یہ کیا ہوا کام ہے فرانس کا. شخصیت بھی الیگزینڈر ہے کہ جس نے بہرحال کتاب بھی لکھی ہوئی ہے, چوتھی جنگ عظیم, اگر اس کتاب کو بھی دیکھا جائے تو اس کے اندر بھی آپ کو حقائق مل جائیں گے کہ اس نے ریگن کے ساتھ مل کے یہ کھیل کھیلا تھا. اور اس نے کہا تھا کہ ریگن اس زمانے میں جب چاہ رہا تھا کہ اس کی خارجہ پالیسی کا محور کیا ہونا چاہیے, تو اس کو سمجھایا گیا, اور وہ بھی فرانس کا انٹیلیجنس کا سربراہ جا کے اس کو سمجھاتا ہے الیگزینڈر کہ تمہارے جو محوریت ہے وہ افغانستان ہونی چاہیے. تو اس نے کہا وہ کیا مطلب ہے؟ اس نے کہا دیکھیں, جو افغانستان پر قبضہ کر لے گا, افغانستان تین بڑے تمدنوں کو ملاتا ہے, تین بڑی سولائزیشنس کو ملاتا ہے, ایرانی سولائزیشن کو ملاتا ہے, چائنا کی سولائزیشن اور رشیا, تین بڑی سولائزیشن ایک ملک میں آ کے جس کو آپ افغانستان کہتے ہیں, اور اگر کوئی یہاں بیٹھا ہوگا تو ان تین کو طاقتور نہیں بننے دے گا. یہ باتیں پرانی ہیں, یہ باتیں کہی جا رہی تھیں باقاعدہ اس زمانے میں. اور اس کے بعد پھر یہ سلسلہ جمع شروع ہوتا ہے کہ جب یہ جنگ رشیا مسلط کرتا ہے تو وہ لوگ جو ملک سے ہجرت کرتے ہیں, जिनको आप रिफ्यूजीज़ कहते हैं, जो पनाह गुजीन है बेचारे, जो मुख्तलिफ जाके मुल्कों में पनाह लेते हैं, तो वो लोग के जो पाकिस्तान आए और उनके अमूमन बच्चे और ख्वातीन आई, मर्द नहीं आए, इन्होंने फिर पाकिस्तानी हुकूमत, इसमें शामिल CIA, ISI हमारी, और सब ने मिल के फिर इस जो पनाह लेने के लिए हमारे मुल्क में आए थे, इनकी औलादों को मदारस में पढ़ाया। 2000 से ज़्यादा मदारस, अमरीकी ब्रेन भी इसमें इस्तेमाल हुआ, सऊदी अरबिया का पैसा इस्तेमाल हुआ, और इन्होंने मिलके जो है वो बॉर्डर के ऊपर हज़ारों मदारस खोल दिए। हमारे भी दो तीन शख्सियत, फजल रहमान शामिल हैं, समय उसमें शामिल हैं, और बहरहाल बहुत से लोग थे जिनके अभी तक नाम नहीं आए, लेकिन जिन्होंने इसमें खूब पैसा कमाया है। पाकिस्तान की जमात इस्लामी उस ज़माने में मियाँ तुफैल हुआ करते थे, और उसके बाद फिर काजी हसन अहमद, इन लोगों ने भी उस ज़माने की बात कर रहा हूँ, 85, 86, 84 की, जब अमेरिका से 3-3 मिलियन, 4-4 मिलियन डॉलर लिया है कि हम जो है वो इनकी तरबियत करेंगे, और उसके बाद फिर एक सिलसिला शुरू हो गया। और ये तालिबान जो उस ज़माने में कम उम्र थे, पाकिस्तान के मदारस में हमारे पाकिस्तानियों के साथ मिल के उन मदारस में इन्होंने पढ़ना शुरू कर दिया, और फिर उनके नज़रियात जो है ना, वहाबी, बल्कि के तालिबान या वहाँ का पख्तून, ये सूफ़ी मसलक है, ये मजहबी एतबार से हनफ़ी हैं, यानी जिनको आप इमाम के मानने वाले कहते हैं, ये हनफ़ी इमाम के मानने वाले हैं, जिनको पाकिस्तान में बरेलवी कहा जाता है। ये ज़्यादातर जो आज तालिबान है, ये ज़्यादातर देवबंद लेकिन बरेलवी और इमाम अबू हनीफा को मानने वाले लोग हैं, और सूफ़ी मसलक कहलाते थे। और अभी भी आपने मुख्तलिफ जगहों पर इस तालिबान के बयान देखे होंगे कि जो अपने आप को सूफ़ी मसलक कह रहे हैं, और ये बात ठीक है कि सूफ़ी मसलक थे, बाहर उस ज़माने में कोशिश की गई कि इनको किसी तरह वहाबी बना दिया जाए, और फिर सारा का सारा सिलसिला जो है वहाबियों के साथ, सऊदी अरबिया का पैसा, जमात इस्लामी, और फिर हमारे यहाँ की अपनी गलत पॉलिसीज़ की बुनियाद पर हम इस तालिबान को वहाँ पर मुसल्लत करने में कामयाब होते हैं। और मैंने जैसे कि बताया कि आवाम की ख्वाहिश थी कि किसी तरीके से बस अमन अमान हो जाए यहाँ पे, और उन्होंने तालिबान को 1996 में कबूल कर लिया, 96 में कबूल हो गए, और 2001 तक ये लोग मुसल्लत रहे। 2001 में अमेरिका ने जो सोचा था मफादात हासिल होंगे, वो इस सरजमीन से उसको हासिल नहीं हुए, इसमें कोई दो राय नहीं है, कुछ नहीं हुआ। जब नहीं हो रहा तालिबान से हासिल, उन्होंने अलकायदा जैसी तंजीम का वजूद रखा, ओसामा को ताकतवर बनाया, ओसामा के ज़रिए से फिर कोशिश की इस मुल्क के ऊपर कब्ज़ा करेंगे, लेकिन फिर आपने देखा कि उनको शिकस्त हुई, और 2001 में एक साजिश के तहत जो है वो अपनी ही दो ट्रेड सेंटर जिनको कहते थे, वो वर्ल्ड ट्रेड सेंटर खुद गिरा दिए जाते हैं। यही नहीं, खुद भी एक साजिश है, किस तरह से दो जहाज़, चार जहाज़ अगवा हुए हैं, दो जहाज़ आके जिन वर्ल्ड ट्रेड सेंटर पे लगते हैं, एक जहाज़ जो है पेंटागन के ऊपर जाके लगता है, और एक जहाज़ अभी रास्ते में ही है तो उसको इनके मिज़ाइल्स तबाह कर देते हैं। चार मुख्तलिफ एयरपोर्ट से 4 अदद जहाज़, कैसे 11 अदद टेररिस्ट जो सऊदी टेररिस्ट हैं, और अता का नाम लिया गया कि अता था नामी आदमी था, और उसने सारा प्लान किया था, और उसके बाद फिर जो है वो, यानी ये खुद एक मजाक है कि 14 दूरबीनें, उस ज़माने में मोबाइल नहीं है, कैमरे वाले मोबाइल इस्तेमाल नहीं होते कि सबने जो है फ़ौरन मोबाइल, चंद सेकंड का पूरा वाक़या है इन जहाज़ों का लगना, लेकिन उसको 14 दूरबीनों से मुख्तलिफ जगहों पर, यानी कैमरे, यानी बाकायदा वीडियो बनाई जाती है कैमरों के ज़रिए से 14 जगहों से, और फिर वो दुनिया के अंदर कहते हैं। और 3 महीने तक हमने देखा फॉक्स न्यूज़ के नीचे एक हेडिंग चल रही है कि अमेरिका अंडर अटैक, या यूनाइटेड स्टेट अंडर अटैक, कि 3 महीने तक सिलसिला जारी रहा, और कहा ओसामा हमारे हवाले करो, उन्होंने कहा नहीं, मेहमान नवाजी है, हम नहीं करेंगे। और उसके बाद फिर उन्होंने 2001 में अफगानिस्तान पर जंग मुसल्लत कर दी, और 2001 से लेकर 2000, अभी आपने देखा कि 2021 तक ये लोग वहीं पर थे, और ज़िल्लत के साथ फिर इनको वहाँ से निकलना पड़ा। 20 साल अमरीका ने यहाँ पर अफगानिस्तान पर हुकूमत की है। अब यहाँ पर बड़ी इंपॉर्टेंट बातें हैं कि जो अमूमन आपको मीडिया पर नहीं मिलेंगी, यानी पूछा जाए कि हेलमंद जो है वो क्यों मुसलसल 20 साल के अंदर अमेरिका के अंडर में रहा, ना वहाँ पर तालिबान की हुकूमत थी, ना शुमाली इत्तेहाद की हुकूमत थी, यानी कोई और नहीं, हमेशा हेलमंद जो है, क्यों हेलमंद में इतने ज़्यादा यूरेनियम के ज़खायर क्यों थे, 3.5 यानी मिलियन टन के एतबार से बात हुई है, 3.5 मिलियन टन किसे कहते हैं, यूरेनियम के ज़खायर थे, हर महीने कितने बड़े पैमाने पर, ओसामा ने शुरू करवाए थे काम, कितने बड़े पैमाने पर यूरेनियम यहाँ से, जो कहते हैं कि हमने यहाँ पर $3 ट्रिलियन खर्च किया है अफगानिस्तान में, तो अगर हकायक देखें तो $3 ट्रिलियन खर्च हुआ है, लेकिन कम से कम 19 से $20 ट्रिलियन ये लोग यूरेनियम इस हेलमंद से लेके चले गए, और उसी तरह से कितनी ही और मादनियात। अच्छा, ख़ुद ये जो नशे वाला काम था, ये भी ज़मानों में फ्रांस का जो इंटेलिजेंस का सर अलेक्जेंडर था, उसी ने इनको समझाया था कि ये जो काश्त हो रही है, इसको तबाह क्यों कर रहे हो, ये जो काश्त हो रही है, हेरोइन की काश्त हो रही है, चर्स की काश्त हो रही है, इसको बाकायदा पढ़ाओ, ये तो एक बहुत बड़ा बिजनेस है, और रशिया के सारे फौजियों को इस काम पे लगा दो। ये यानी मंसूबा बहुत सोचा समझा मंसूबा था जिस पर अमल हुआ है, और इस काम को उन्होंने अमलन किया है। इस काम को हमने देखा कि अमलन उन्होंने अंजाम दिया, कि उन्होंने उसको ना सिर्फ बल्कि इस बिज़नेस को, इस तजारत को अफगानिस्तान या अफगानी रशिया के लिए, बल्कि पूरे यूरोप में फैलाना, अरब दुनिया में फैलाना, ये सब कुछ जो नशे पर लगाया गया है हेरोइन के, ये अमेरिका बहादुर का किया हुआ काम है। और अब तो ये सारे हक़ाक़ खुलना शुरू हो गए कि इसके अंदर बाकायदा वो जो अपनी मनपसंद हुकूमतें इतने अरसे बनाई जाती रहीं, उन सबको इसी काम पर लगा रखा था। यानी ये जो अमेरिका किसी मुल्क में जमहूरियत के नाम पर तामीर और तरक्की के बहाने बना के आता है, इससे बड़ा कोई फ्रॉड नहीं, इससे बड़ा कोई झूठ नहीं है। या पेट्रोल की इनको खुशबू आती है तो जाते हैं, या हेरोइन और इस तरह की खुशबू आती है जाते हैं, या फिर इनको यूरेनियम और इस तरह की कीमती मादनियात और धातुओं की खुशबू आती है तो आते हैं। यानी ये किसी भी जगह लड़ने वाली कौमें नहीं है, ना ये लड़ रहे हैं, ना लड़ सकते हैं, ना ये किसी मुल्क को तामीर करते हैं, ना तरक्की देते हैं, ना किसी मुल्क को बनाते हैं। आपके सामने अफगानिस्तान की हालत, 20 साल अमेरिका यहाँ मुसल्लत रहा, और जैसे ही तालिबान ने कहा कि हम आ रहे हैं, पहली बात तो कि तालिबान आई कहाँ से? अगर 20 साल से तुम्हारे पास इलाका था, ये तालिबान परवरिश कहाँ पा रही थी? तुम्हें पता क्यों नहीं चला 2001 से तुम यहाँ पर हो? कैसे उनका नफूस जो है वो हर इलाके के अंदर हो गया? 40 से 50 हज़ार तादाद नहीं है, अगर तालिबान की टोटल तादाद देखी जाए, कि जिनके पास ना कोई बड़ा असलाह है, ना उनके पास कोई फ़ौजी साजो सामान है, ना उनके जहाज़ है, ना उनके टैंक है, ना कुछ है। लेकिन आप उस तरफ देखिए, उस तरफ आप देखेंगे सारा का सारा इलाका किस तरीके से उन्होंने अपने कंट्रोल में ले लिया। यानी तुमने ना उनकी फ़ौज, तुम्हारे बहाने थे 3 लाख फ़ौजी तुम उनके मजबूत कर रहे हो अफगानियों के, कहाँ हैं वो 3 लाख फ़ौजी? हुकूमत मजबूत हो रही है, करजई और जमहूरियत मजबूत हो रही है, और अशरफ गनी आखिर में हम देख रहे हैं, अशरफ गनी जो है ना वो ट्रकों में पैसे भर भर के, डॉलर भर भर के भाग रहा है यहाँ से, और करजई और अब्दुल्ला अब्दुल्ला और ये सब। यानी तुमने ना यहाँ की सियासी पार्टियों को, ना मज़हबी पार्टियों को, ना यहाँ आर्मी को, ना यहाँ हुकूमत को, ना यहाँ मईशत को, ना यहाँ कौमी इदारों को, किसी को मजबूत नहीं किया। सबको हम देख रहे हैं कि मुसलसल सब इनहराफ, यानी सबके सब कमज़ोरी की तरफ गए। कि जैसे तालिबान ये ऐलान करती है कि हम आ रहे हैं, हमने देखा कि हर चीज़ तालिबान के अंजड़ में चली गई, हर चीज़ पर उनका तसल्लुत, उनका यानी इनका कब्ज़ा हो गया, हर चीज़ लोगों ने लड़ी नहीं, ना फ़ौज लड़ी, ना गवर्नमेंट लड़ी, ना आवाम लड़ी, सब ने प्लेट में रख रख के इलाके जो है ना उनके हवाले कर दिए, जिनको आपने देख लिया है, सारे इलाके उनके हवाले हो गए। यानी 40 साल लड़ लड़ के लोगों की हालत ये हो गई थी, अपने मुल्क के इस्तेहसाल को देख के, अपनी मईशत को ख़राब देख के, अपने मुल्क की हालत को देख के, तालीमी हालत, हर जिस सतह पर भी आप देखें, लोगों की हालत ये हो गई थी कि अगर किसी ने कहा कि हम अमनियत देंगे, अब लोग भूल गया उस तालिबान को कि इस तालिबान ने क्या किया था, और तालिबान ने आहिस्ता आहिस्ता पूरे इलाके पर कब्ज़ा कर लिया। अब ये वो बात थी कि जिसमें अमेरिका का किरदार बहुत वाजह होने की ज़रूरत है। अब आइए अगला मौजू, क्या यह तालिबान जो है वो जिस तरह से काबिज़ हो गई है, क्या इसी तरह से हुकूमती बना लेगी? क्या इसी तरह से कब्ज़ा उसका बरकरार रहेगा? क्या वो बहुत अरसे यहाँ पर रह सकेंगे इस तरह से? तो यानी इसमें भी हमें शक है, हमें इसमें भी शक है कि वो इतने मज़बूत रह सकेंगे यहाँ पर। ठीक है, एक ज़मनी सी बात है, उसको भी कर लें कि कोशिश हुई कि एक इलाका कम से कम पंजशीर के अंदर अहमद शाह मसूद का बेटा बेटा है अहमद मसूद, और वो जो है ना 4-5 बड़े कमांडर उसके साथ हैं, और वो जो है वो वहाँ से जद्दोजहद शुरू करेगा, 10 हज़ार उसके पास फ़ौजी हैं, और फिर तालिबान से लड़ेगा। ये भी आपने देख लिया कि फ्रॉड था। यानी ये जो फ्रांस में परवरिश पाने वाला है बेटा, ये ख़ुद नालायक तनीन बेटा था अहमद शाह मसूद का, कि ताकत नहीं थी, झूठ बोले, ऐसी ना लड़ने का इरादा था, उधर से भरोसा कर रहे थे फ्रांस के ऊपर कि फ्रांस हमारी मदद करेगा, आखिर वक्त तो फ्रांस से मदद मांगते रहे। फ्रांस ने, बरतानिया ने, रशिया ने, अमेरिका ने, इसराइल ने, किसी मुसलमान मुल्क की मदद करनी है, किसी मुसलमान तहरीक की मदद करनी है, ये लोग हमें लड़वाने, हमें तोड़ तोड़ के टुकड़े बना देने, उसके बाद हमारी मादनियात को, हमारी कीमती चीज़ों को लूटने, इसके अलावा इनका कोई काम नहीं है। बहरहाल एक गलत उम्मीद, यानी इसने अपने बाप से मीरास में कुछ भी नहीं लिया था, थोड़ा बहुत भी मीरास में इसने कुछ अपने बाप से लिया होता तो ये इतना नालायक ना होता। और इसमें बहरहाल बड़ी शख्सियात को जो है ना वो शहीद करवा दिया और ख़ुद किसी हेलीकॉप्टर में बैठ के फरार हो गया। अब तालिबान के पास जो है ना पंजशेर भी आ गया, उससे पहले ही सारा इलाका था। आया जिस तरह से अभी ज़रूरत होती है फ़ौज की, या दूसरे लफ्ज़ों में दिफाई निज़ाम और जिहादी निज़ाम के ज़रिए से कब्ज़ा कर लिया, क्या दिफाई और जिहादी निज़ामी हुकूमत को भी आप समझते हैं चला लेगा इसी रविश के ज़रिए से? तो ऐसा गलत है, ऐसी कोई बात नहीं है। हुकूमत चलाने के लिए जिस टैलेंट की ज़रूरत है, जिस सलाहियत की ज़रूरत है, इनके पास वो नहीं है। इसलिए ये यानी इस खुशफहमी में मुबतला रहना ही नहीं चाहिए कि इन्होंने अकेले जो है ना वो अफगानिस्तान पर हुकूमत बनानी है। इन्हें कौमी हुकूमत बनानी पड़ेगी, और खुदा करे कि कौमी हुकूमत तक ही रहें, यानी इस्तिफादा करें हज़ारा से, इस्तिफादा करें तुर्कमान उज़्बेक ताजिक से, इस्तिफादा करें गुज़श्ता अच्छे मज़बूत लोग हुकूमतों में रहते तो उनसे इस्तिफादा करें, ये बहुत अच्छी बात है। लेकिन इन्होंने इस्तिफादे के बजाय यानी अपने आप को मुसल्लत करने के लिए कोशिश की है, या फिर किसी अमेरिका या किसी और मुल्क का सहारा लेके और कोशिश की कि उनके लोग आएँ और हमारी हुकूमत चला के हमको दे दें, जिसका ख़तरा है, जिसका ख़तरा है, यानी अगर ये इनके अंदर जो भी धुआं भरा हुआ है, ज़ोम है, अगर ये ख़त्म नहीं हुआ तो फिर ये बड़ी बड़ी गलतियाँ करेंगे। और बड़ी गलतियाँ क्या हैं कि ये उस टैलेंट को कि जिस मुल्क से भागा है, वो नाबेगा लोग कि जो अफगानियों में मौजूद हैं, वो बड़ा अहम टैलेंट कि जो यकीनी तौर पर अफगानी मौजूद था, जो मुल्क से फ़रार कर गया, इनको चाहिए ये कि सोचे समझे बग़ैर, यानी गज़े नज़र इस बात से कि आया वो शिया हैं, आया वो सुन्नी हैं, वहाबी हैं, वो देवबंद हैं, या वो ईसाई हैं, हत्ता कि वो ताजिक हैं, वो पठान हैं, उज़्बेक हैं, अरमन हैं, या तुर्कमन हैं, या हज़ारा हैं। इन्हीं टैलेंट को दोबारा जमा करना चाहिए, टैलेंट को जमा करना चाहिए, और जो मैंडेट इनको मिल गया है, एक तरह से मैंडेट मिल गया है, यानी आवाम जो है वो असलहे की बुनियाद पर नहीं, बल्कि वो जो 40 साल से लड़ रही है ना उस अमनियत की ख्वाहिशमंद आवाम, ये चाहती है कि कोई आए मुल्की मीशत को बेहतर करे, कोई आए इस मुल्क में दोबारा से समेट के और इकतसादी तरक्की की तरफ लेके जाए। और उसने तालिबान ने नारा भी ये लगाया है कि हम अमरीका से दुश्मनी है, और हम जो है ना ऐसा ऐसा रशिया के करीब हो रहे हैं और चाइना के करीब हो रहे हैं, और यानी इस तरह के नारे हैं, अपने पड़ोसियों से बेहतर करेंगे अपने हालात को। अगर इन पॉलिसीज़ के ऊपर ये रहते जो नारे उन्होंने लगाए हैं, और ये जो भागा हुआ इनका टैलेंट है पूरी दुनिया के अंदर मौजूद, उसको ये किसी तरह जमा कर लेते हैं तो, और एक कौमी हुकूमत की बुनियाद रखते हैं, तो फिर हो सकता है कि वो पिसी हुई आवाम जो 40 साल से पिस रही है, उसको कुछ अमनियत मिले, कुछ सुकून मिले, कुछ अच्छे अंदाज में दे गुजारे। बहरहाल यहाँ ज़रूरत महसूस होती है कि पड़ोसी भी ज़्यादा मदाखलत ना करें, पड़ोसी भी ज़्यादा, हाँ मदाखलत मदद करने में, यानी उनको स्टेबल करने में, उनको अपने पाँव पर खड़ा करने में, उनको खुद मुख्तार एक अवामी हुकूमत बनने की हद तक ज़रूर साथ दें, लेकिन डिक्टेट ना करें। इस कौम को डिक्टेट करने शुरू किया तो इसका मतलब है कि इसकी मुश्किलात ख़त्म नहीं हुई, इसकी ज़बोहाली ख़त्म नहीं हुई, इस पर आने वाला अजाब जो आ चुका है वो ख़त्म नहीं हुआ अगर इसको इस तरह से चलाया गया। खूब, क्या अमरीका इतनी आसानी से छोड़ देगा? क्या यानी आपको पता है कि अगर यहाँ पर अमरीका जो अपने आपको खींच लेता है, और चाइना जिस तरह से पाकिस्तान को सिपाही के ज़रिए से अपना सबसे बड़ा इत्तेहादी से इलाका बना चुका है, और उसकी पॉलिसी का दूसरे लफ्ज़ों में कामयाबी के लिए दूसरा सिरा जो उसको चाहिए वो चाहिए ही अफगानिस्तान, और फिर ये दो हो जाते हैं तो ईरान पहले ही उसने इंडिया भारत को फारग करवा के अपने पाँव जमाने का प्लान कर लिया। तो यानी इतनी आसानी से अमरीका इस एशियन टाइगर को, कि जो एशियन रहेगा नहीं, ये हो जाएगा चाइना, ये हो जाएगा ऐसा ऐसा एक आलमी ताकत बन जाएगी। अभी भी जो आदाद शुमार है उसके मुताबिक मीशत अमेरिका से बेहतर हो चुकी है, जो नफूज है वो अमेरिका से ज़्यादा हो चुका है, जो ताकत है वो अमेरिका से ज़्यादा हो चुकी है, और अभी तक उसने असलाह उठाया ही नहीं है, असलाह उठाए बगैर ही चाइना जो है अमरीका को शिकस्त दे चुका है। तो आया अमरीका इतनी आसानी से अपनी शिकस्त कबूल कर लेगा? तो ये भी नहीं होने वाला। अमरीका ख़ुद तो नहीं आएगा, खुद नहीं आएगा, शिकस्त ने खाई है, जो इलाका जो उसकी हालत हुई है, जो इलाके में उसकी दुर्गत बनी है, वो खुद भी नहीं आ रहा, नहीं आएगा, नहीं आ सकता। लेकिन आया वो अपने जासूसों के ज़रिए से, अपने एजेंट्स के ज़रिए से, वो अपनी जो लॉबीज़ उसने बनाई हुई हैं पड़ोसी ममालिक के अंदर, जिसमें भारत शामिल है, यकीनी तौर पर चाइना में भी उसके जासूस बैठे हुए हैं, अमेरिका के जासूस जो हैं वो रशिया में भी होंगे, ईरान और शायद पाकिस्तान में भी होंगे, हर तरफ इनके जासूस जवासीस तो बैठे हुए हैं। ईरान के अंदर कितनी कोशिश की गई है किसी तरीके से तालिबान के ऊपर ईरान जंग मुसल्लत कर दे, यानी वो खबीस हुकूमत में मुसल्लत, गुज़श्ता हुकूमत पर मुसल्लत लोग जो ईरान की हुकूमत पर मुसल्लत थे, उन्होंने कोशिश की है अखबारात के ज़रिए से, मीडिया के ज़रिए से किस तरह काने करें ईरान को कि बस किसी भी वक्त शिया कत्लेआम होने वाला है, اس محرم میں خصوصاً افغانستان کے اندر تو بس ہم جنگ مسلط کر دیں. ان کے اخبارات بھی یہی لکھ رہے ہیں, ان کے ٹیکنوکریٹس, ان کے بیوروکریٹس, ان کے ہر آدمی جو نا اسی موضوع بات کر رہا تھا. تو سمجھ میں آتا ہے کہ یہ امریکی فکر تھی کہ کسی طریقے سے پڑوسیوں میں سے کوئی ملک جو ہے نا وہ قبضہ حملہ کر دے. تو وہ ایجنٹ, اس کا مطلب ہے ہر ملک میں پائے جاتے ہیں جو امریکہ نے محنت کر کر لا کے ان جگہوں بنائے. ہمیں جو اس وقت یعنی امریکہ کا کردار ہے وہ کسی بھی یعنی ہمیں نظر انداز نہیں کرنا چاہیے اور ہلکا بھی نہیں لینا چاہیے. یہ ٹھیک ہے خود نکل گئے ہیں, لیکن یہ یعنی یہ کوشش کریں گے کسی طریقے سے جو ہے نا وہ دوبارہ سے کسی پڑوسی ملک کے ذریعے سے پھر نفوذ کر کے اس پر قبضہ کریں اور افغانستان کو دوبارہ سے اسی پرانی حالت کی طرف پلٹا دیں. یہاں پر بہت سوچ سمجھ کے بہت ہی اچھے انداز میں عقل مندی کے ساتھ جو ہے وہ آگے بڑھنے کی ضرورت ہے. پڑوسی ممالک کو سب سے اچھا کردار ادا کرنا چاہیے کہ ہر یعنی ہماری پالیسی یہ ہونی چاہیے کہ ہم جس ملک سے بھی پڑوس میں جس ملک سے بھی ہمارا رابطہ ہے وہاں کے لوگ اور وہاں کی عوام, وہاں کی حکومت, وہاں کی معیشت, وہاں کا نظام دوسرے لفظوں میں وہ اپنے پیروں پہ کھڑا ہو, وہ خود مضبوط ہو تاکہ تم پر مجبوری یعنی تم پر آفت نہ آئے. اگر فرض کریں افغانستان میں افراتفری دوبارہ ہوئی تو کیا پاکستان متاثر نہیں ہوگا, کیا چائنا یا خود ایران متاثر نہیں ہوگا, وہ نہیں ہونا. تو ہماری کوشش یہ ہونی چاہیے, سنجیدہ کوشش, یہ انسانیت کا تقاضا ہے. آپ اگر اسلام کو اور پڑوسی ہونے کو ہٹا بھی دیں تو انسانیت کا تقاضا یہ ہے کہ ملک اپنے پاؤں پر کھڑے ہوں. لوگ اس جنگ خانہ جنگی سے تنگ آ چکے ہیں, ان کا قتل عام یعنی 8 ملین لوگ بیچارے اس وقت ملک بدر ہیں. 8 ملین لوگ ملک بدر ہیں افغانی, اور اگر آپ دیکھیں تو یعنی ملینز میں لوگ ہیں جو شہید ہو چکے ہیں ان 40 سالوں میں. اور اگر اس سے پہلے بھی آپ لگا لیں, جب سے برطانیہ ظلم کر رہا ہے, پھر بادشاہوں کے ظلم رہے, اس کے بعد پھر ان کا ظلم و ستم کہ جو رشیا نے کیا, پھر امریکہ نے آ کے جو کچھ کیا ہے, پھر آپس کے جھگڑے پڑوسیوں کے قبضے کے چکر میں جو آپس کے جھگڑے رہے, یعنی اس بنیاد پر اگر آپ دیکھیں تو یہ قوم بیچاری کتنی قربانیاں دے چکی ہے, کتنی در بدری اور ملک بدری دیکھ چکے ہیں. اب بہتر یہ ہے کہ یعنی عقل مندی کا دامن تھاما جائے اور ایک بار اس ملک کو اس کے پیروں پر کھڑے ہونے دیا جائے اور طالبان کو بھی سمجھایا جائے کہ تم اکیلے کچھ بھی نہیں ہو, تمہیں خود اندازہ ہے کہ تم بہت تیر مارو گے, 3 سے 4 سسٹم یا نظام یا حکومتی وزارتیں چلا لو گے, لیکن کسی ملک کو چلانے کے جتنا ٹیلنٹ اور جتنی صلاحیت اور جتنے افراد چاہیے ہوتے ہیں یہ تمہارے پاس نہیں ہے, اور تم غلطیاں کرو گے اگر تم مخلص لوگ کے جو افغانی ہیں اور ملک سے باہر ہیں اور تمام سے ہمارے خوف کی وجہ سے یا وہ یہ سوچ کے کہ دوبارہ سے طالبان آنے کے بعد وہی کردار ادا کرے گی جو اس نے 96 سے لے کر 2001 تک کیا تھا, اس خوف کو تمہیں ختم کرنا ہوگا, اپنی روش کو اپنے انداز کو تبدیل کرنا ہوگا اور ان کے پڑوسیوں کو بھی اپنے انداز اور روش کو تبدیل کرنا ہوگا اور سب کو مل کے علاقائی مفادات کے لیے امریکی مفادات یا جو بھی اس طرح کے برے مفادات رکھتا ہے اس کے ہاتھ کاٹنے ہوں گے, ہاتھ کاٹنے ہوں گے, اور اس ملک کو انشاءاللہ اس کا اصل مقام دلانا ہوگا, اس کا حق بنتا ہے جو کچھ اب تک ہوتا رہا ہے اس کے بعد اس کا حق بنتا ہے کہ یہ بہت ہی پرامن ملک اور انشاءاللہ اقتصادی ترقی کرنے والے ملک کے طور پہ, لیکن دوسروں کی بیساکھیوں پہ نہیں, جو امپورٹنٹ بات ہے. ابھی بھی یہاں گیس اور معدنیات اور پڑوسیوں کا جو ایک جال بچھا ہوا چاروں طرف وہ اتنا پاور ہے کہ اگر یہ اپنے پیروں پہ کھڑے ہونے کی بات کریں اور ہر جگہ سے اپنے رابطے کو منقطع کریں, مسلسل پڑوسیوں کی طرف نہ دیکھیں, مسلسل بڑے ملکوں کی طرف نہ دیکھیں, اپنے ٹیلنٹ کو جمع کر کے اپنے ملک اندر لے کر آئیں, تو یہ ایک شاندار حکومت بنانے کی صلاحیت رکھتے ہیں. تو انشاءاللہ ہم خدا سے دعا گو ہیں کہ ان کے لوگوں کو وہ سمجھ دے, وہ فکر دے, وہ عقل دے کہ جس بنیاد پر یہ انشاءاللہ ایک اتنا مضبوط ملک اسلامی ملک کے طور پر سامنے آئے کہ جو ہر پاور کے لیے یقینی طور پہ ایک تھریڈ بنے, ہر پاور کو خوف آئے, جو اصل مجاہدین کا مقام ہے واقعی اللہ کے لیے جہاد کرنے والوں کی, جو ان کے پاس خصوصیات ہیں اور یہ جس طرح کسی بڑی طاقت و مسلط نہیں ہونے دیتے, اس بنیاد پر یہ اگر اسلام کا بازو بنتے ہیں اور جو دنیا میں ریزسٹنس پاورز انشاءاللہ اسرائیل کے خلاف, امریکہ کے خلاف اور آل سعود کے خلاف جو ریزسٹنس پاورز ہیں, اگر یہ اس کا جز بن جاتے ہیں تو آپ دیکھیں کتنی مضبوط ہوتی ہے اسلامی ریزسٹنس پاور یعنی مقاومت اسلامیہ کتنی مضبوط ہوتی ہے, اور ہم یقین رکھتے ہیں کہ ہم تمام مستضعفین کو اگر اغوانی بھی انشاءاللہ اگر بازو بنتا ہے مقاومت کا, تو ہم دنیا کے تمام مستضعفین کو دنیا کے شرور اور جتنے بھی فاسد ملک ہیں उनसे या बड़ी पावर्स हैं उनसे हम निजात दिलाने की सलाहियत रखते हैं। बहुत शुक्रिया, माजरा चाहता हूँ, हो सकता है बात थोड़ी तुलानी हो गई हो, लेकिन अभी हम सवाल जवाब का सिलसिला नहीं कर सकेंगे, लेकिन अगर इस पर सवाल आते हैं, आपके कमेंट्स आते हैं, तो आप ज़रूर हमें इंशाल्लाह मुतवज्जा करें, हमसे सवाल पूछें, हम अगला प्रोग्राम्स आपके सवाल की बुनियाद पर भी कर सकते हैं जो सवाल हमारे पास आएँ। अगली गुफ्तगू सारी की सारी इंशाल्लाह आपके सवालों के जवाब की सूरत में। बहुत शुक्रिया, अपना ख्याल रखिएगा, हमें भी दुआओं में याद रखिएगा। अल्लाह हाफ़िज़।